यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ, म उमा शर्मा। शुरूमा प्रमुख समाचार। आगामी साउन 3 गते प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्च अदालतको परमादेश जारी। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई 2 दिनभित्र प्रधानमन्त्री बनाउन आदेश। अमेरिका सरकारबाट उपहार स्वरूप प्राप्त कोविड विरूद्धको खोप हस्तान्तरण। अमेरिकासँगको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। चीनले पनि नेपाललाई आगामी दिनमा थप खोप प्रदान गर्ने राजदूत हाउ यान्चीको प्रतिबद्धता। र हाइटीका राष्ट्रपतिको हत्यापछि सुरक्षा स्थिति बुझ्न अमेरिकाले आफ्नो प्रतिनिधिमण्डल हाइटी पठाउने। अब समाचार विस्तारमा। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको 5 सदस्यीय संवैधानिक इजलासले सरकारको सिफारिशमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधि सभा पुनर्स्थापित भएको छ। पुनर्स्थापना भएको प्रतिनिधि सभाको अधिवेशन 7 दिनभित्र अर्थात साउन 3 गते आइतबार साँझ 5 बजेभित्र प्रारम्भ गर्न समेत आदेश जारी गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले आज संक्षिप्त आदेश जारी गर्दै निवेदकको माग बमोजिम नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई 2 दिनभित्र प्रधानमन्त्री बनाउन समेत आदेश दिएको छ। यसै गरी संविधानको धारा 76(5) अनुसार सरकार गठन गर्न सघाउने सांसदहरूलाई संसदीय दलको व्हिप नलाग्ने भन्दै सम्बन्धित दलले अनुशासनको कार्यवाही गर्न नपाउने समेत फैसला गरेको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै कंग्रेस सभापति शेरबहादुर देउवासँगै 146 सांसद लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो। पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ 5 बजे बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थायी समिति बैठकमा पार्टी एकताका लागि गठित कार्यदलले हिजो राति गरेको 10 बुँदे सहमति र सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनबारे गरेको निर्णयका सम्बन्धमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरूद्धको खोप आज नेपाल स्थित अमेरिकी राजदूत ब्रान्डी बेरीले हस्तान्तरण गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अमेरिकी सरकारबाट उपहार स्वरूप प्राप्त कोविड 19 विरूद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गर्नुभएको हो। आज बिहान 9:45 बजे कतार एयरवेज मार्फत खोप नेपाल आइपुगेको हो। सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताउनुहुँदै खोप उपलब्ध गराएसँगै अमेरिकासँगको नेपालको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएका खोप प्राथमिकता अनुसार 50 देखि 54 वर्ष उमेर समूहका सर्वसाधारणलाई निशुल्क दिइनेछ। कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई संक्रमणबाट जोगाउन सकिने बताउनुभयो। अमेरिकाले नेपाललाई 15,34,850 मात्रा सहितको जोनसन एण्ड जोनसन खोप कोभ्याक्स सुविधा अन्तर्गत अनुदान सहयोग गरेको हो। नेपालका लागि चीनका राजदूत हाउ यान्चीले कोरोना संक्रमणको दोस्रो चरण विरूद्ध लड्न चीनले नेपाललाई आगामी दिनहरूमा थप खोपहरू उपलब्ध गराउने बताउनु भएको छ। चीनिया राजदूतले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्नुहुँदै राजदूत यान्चीले चीनले सबै नेपाली जनताले खोप लगाएको हेर्न चाहेको र त्यसका लागि चीनले थप खोप प्रदान गर्ने विश्वास दिलाउनुभयो। उहाँले चीनले नेपाललाई हालसम्म 18 लाख खोप अनुदान उपलब्ध गराएको र नेपाल सरकारले थप 40 लाख मात्र खोप खरिद गरिसकेको जानकारी दिनुभयो। चिनिया कम्युनिष्ट पार्टीको 100 वर्ष पुगेको अवसरमा सम्बोधन गर्नुहुँदै राजदूत यान्चीले चिनिया कम्युनिष्ट पार्टीले चिनिया जनताको मात्र नभई विश्वका सबै मानिसहरूलाई समृद्धि भएको हेर्न चाहेको बताउनुभयो। कोरोना संक्रमण नियन्त्रणका लागि करिब 1.5 वर्षदेखि भएको पटक पटकको लकडाउन एवं निषेधाज्ञाका कारण चलचित्र क्षेत्र लामो समयदेखि ठप्प रहेको छ। सिनेमा हलहरू खुला गर्दा र चलचित्र छायाङ्कन गर्दा भीड़भाड बढ़ने जसका कारण संक्रमण बढ़ने भन्दै चलचित्र क्षेत्र खुला नगरिएका हुन्। यद्यपि स्वास्थ्यको मापदण्ड अपनाएर पनि खुला गर्नुपर्ने माग चलचित्र क्षेत्रको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
नेपालमा कोरोना संक्रमण शुरू भएसँगै झण्डै डेढ वर्ष अघिदेखि सिनेमा हलमा पुगेर दर्शकले यस्ता गीत सुन्न र चलचित्र हेर्न पाएका छैनन्। सिनेमा हलहरू बन्द हुँदा आम मानिस यस्ता गीत सुन्न र चलचित्र हेर्न विभिन्न सामाजिक सञ्जालमा आश्रित हुने गरेका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको पटक पटकको लकडाउन एवं निषेधाज्ञाका कारण चलचित्र क्षेत्र मात्र होइन विद्यालयको पठन पाठन, उद्योग व्यवसाय, कल कारखानादेखि समग्र क्षेत्र ठप्प प्राय बनेका छन्। कोरोना संक्रमणको जोखिम कम भएसँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै हाल व्यापार व्यवसाय, अन्य उद्योग धन्दा तथा सवारी साधनहरू खुले पनि चलचित्र क्षेत्र भने यसबाट पूर्ण रूपमा प्रभावित बन्दै आएको छ। भीड़भाड़मा बसेर निर्माण गर्नुपर्ने र भीड़भाड़मै बसेर हेर्नुपर्ने भएकाले पनि चलचित्र क्षेत्र सबैभन्दा बढ़ी प्रभावित बनेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउनुहुन्छ।
होटेल पनि खुलेपछि सेपरेट सेपरेट कोठामा आइसोलेटेड भएर मान्छे बस्न सक्छन्, टुरिज्म पनि चल्ला, तर सिनेमा त भीड़भाड़मै बसेर हेर्नुपर्ने, भीड़भाड़मै मेकिङ गर्नुपर्ने भएको चलचित्र एकदम प्रभावित छ। सरकारले पनि प्रयास गरिरहेको देखिन्छ, अब फेरि नयाँ भ्याक्सिनहरू आउँदैछ, यसले पनि मान्छेहरूमा कन्फिडेन्स बिल्डअप गर्ला र कोरोनाको प्रभावको डर पनि घट्यो भनेदेखि हाम्रो चलचित्र क्षेत्र पुनः सुचारू हुन्छ। स्वास्थ्य सेवाका मापदण्डहरू अप्नाएर भए पनि हल सञ्चालन गर्नुपर्छ भन्ने मान्यता चलचित्र विकास बोर्ड रहेको छ।
चलचित्र विकास बोर्डले कोरोना महामारीकै बीचमा स्टोरी बैंकको अवधारणा र अन्तर्राष्ट्रिय स्तरमा चलचित्रका अवैतनिक दूतहरू राख्ने अवधारणा कार्यान्वयनमा ल्याएको छ भने अत्याधुनिक फिल्म स्टुडियो निर्माणका लागि पनि काम शुरू गरी टेन्डरको क्रममा रहेको जनाएको छ। कोरोनाका कारण भौतिक रूपमा गरिने कामहरू प्रभावित भए पनि नीतिगत रूपमा गर्नुपर्ने महत्वपूर्ण कामहरूलाई भने चलचित्र विकास बोर्डले उल्लेख्य रूपमा गरिरहेको बताउनुहुन्छ बोर्डका अध्यक्ष दहाल।
नीतिगत रूपमा निर्णय हुनुपर्ने कार्यक्रमहरू थिए, जस्तो स्टोरी ब्याङ्कको कार्यक्रम, जो मौलिक यथार्थपर विशिष्ट कथाहरूलाई चाहिँ निर्माण स्क्रिप्टिङदेखि नै राज्यले सहयोग गर्ने भन्ने अवधारणा पास भएर त्यो कार्यान्वयनमा आइसकेको छ। यसले अल्टिमेटली केही वर्षभित्र नेपाली चलचित्रको गुणस्तरमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। नीतिगत कुराहरू हामीले धेरै अगाडि बढायौँ र कार्यान्वयन पनि भयो।
अन्य व्यावसायिक क्षेत्र जस्तै चलचित्र क्षेत्रमा पनि कोरोनाले पारेको असरको पूर्ति गर्न चलचित्र क्षेत्रले राहत समेत माग गरेको छ। कोरोना संक्रमण नियन्त्रणमा आएपछि यसको निर्माण, प्रदर्शन र वितरणको पक्षलाई पुनः सुचारू गर्न सकिने आशामा चलचित्र कर्मीहरू रहेका छन्। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। झापाको बिर्तामोडमा आज बिहान एकजना युवतीको शव फेला परेको छ। बिर्तामोड नगरपालिका पाँच स्थित पूर्व पश्चिम राजमार्गको सुगम पेट्रोल पम्प नजिक 25 वर्षीय युवती सृजना बस्नेत मृत अवस्थामा फेला परेकी इलाका प्रहरी कार्यालय अनारमणिले जनाएको छ। निरन्तरको वर्षाले मर्स्याङ्दी नदीको बहाव कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो। मनाङको चामे गाउँपालिकाको 4-5 र नासो गाउँपालिकाको 1 ताल गाउँ नजिकै किनारमा रहेको विशेष सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। मनसुनी वायुको प्रभावले अझै 3 दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी गतिविधि अझै केही दिन सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद गंगानगर कोटीले जानकारी दिनुभयो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नम्बर 1 बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पाल्पाको पहिचानका रूपमा रहेको करूवा उद्योग पछिल्लो समय संकटमा पर्दै गएको छ। अन्य जिल्लामा मेसिनबाट करूवा उत्पादन गर्ने गरिए पनि पाल्पामा भने हाते करूवा उत्पादन गरिन्छ। हाते करूवा उत्पादनका लागि कच्चा पदार्थको अभाव हुन थालेपछि पाल्पाली करूवा उद्योग संकटमा परेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
तानसेनको टक्सा टोलमा रहेका करूवा उद्योगहरू हाल बन्द हुने अवस्थामा पुगेका छन्। आयातित र मेसिनबाट उत्पादित करूवाले बजार लिएपछि हाते करूवा उद्योग संकटमा परेको छ। हस्तकलाकै रूपमा हाते प्रविधिबाट पालपाली करूवा उत्पादन हुने हुँदा मेहनत बढ़ी पर्ने र गुणस्तरीय हुने बताउनुहुन्छ करूवा कालीगढ लेख बहादुर विक।
करूवा बनाउन धेरै महिनै पर्छ, लगानी बढ़ी पर्दा मूल्य पनि बढ़िराख्नु पर्छ। मेसिनले बनाएको भन्दा हातले बनाएको गुणस्तरीय राम्रो हुन्छ।
करूवा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मम धातु आदिको अभावले यस्ता उद्योग संकटमा पर्दै गएका छन्। पाल्पा उद्योग वाणिज्य संघले गैर सरकारी संस्थासँग मिलेर कालीगढको तालिम दिएको बताउनुहुन्छ उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष राजु महर्जन।
करुवाले बिस्तारै लोप भइरहेको अवस्थामा तक्सारमा करुवाको कालीगढ कार्यान्वयन भइरहेको छ। इपिआईले अहिले चाहिँ उहाँहरूलाई कच्चा पदार्थ कहाँ पाइन्छ त्यसको लागि सहयोग गरिरहेको छ। करुवा व्यवसायहरूलाई के कस्तो किसिमको समस्या छ त्यो हामी समाधानको लागि अब निजी क्षेत्रले मिलेर नै इपिआईसँग सम्झौता गरिरहेका छौँ। गर्छौँ भने निकट भविष्यमा अब पाल्पामा करुवाहरू राम्रो उत्पादन हुन्छ भने आशा गरिरहेको छु।
नयाँ पुस्ता यस व्यवसायतर्फ आकर्षित नहुनु र अन्य व्यवसाय रोज्नु करुवा उद्योग संकटमा पर्नुको मुख्य कारण रहेको छ। करुवा उत्पादन गर्नु व्यवसाय मात्र नभई कलाकारिता समेत हो। करुवा उत्पादन गर्न चाहनेका लागि आवश्यक ऋण ठाउँ र बजार समेत उपलब्ध गराउने बताउनुहुन्छ तानसेन नगरपालिकाका मेयर अशोक कुमार साई।
पालपाली करुवाले उत्पादन गर्न चाहनुहुन्छ स्वतन्त्र रूपमा आफ्नो, उहाँहरूलाई चाहिँ हामीले अब केही मात्रामा चालु पुँजी पनि लोनको रूपमा दिने र यसलाई चाहिँ आवश्यक पर्छ ठाउँ नै छैन भने लिजमा ठाउँ पनि उपलब्ध गराउने भन्ने सोचाइराखेका छौँ। उहाँहरूले चाहनुभयो भने रोजगारी उपलब्ध गराउने, त्यसको निमित्त राम्रो पारिश्रमिक दिएर राख्नुपर्छ भन्ने आन्तरिक रूपमा सहमति गरेका छौँ। र त्यसको सँगसँगै उत्पादन भएको सामानलाई बजारमा पुर्याउनुको निमित्त पनि हामीले विभिन्न सप्लायरहरूसँग छलफल चलाइरहेका छौँ।
पाल्पामा चारवटा हाते करुवा उद्योग दर्ता भए पनि मुस्किलले दुईवटा मात्र सञ्चालनमा रहेका छन्। घरेलु तथा साना उद्योग कार्यालयले मागको आधारमा उद्योगलाई 80% सम्म प्रविधि अनुदान दिने गरेको छ। हाते करुवा उद्योगलाई अझ विस्तार गर्न सकियो भने गुणस्तरीयतासँगै आर्थिक विकास हुने र पाल्पाको पहिचान समेत जोगिने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्यापछि त्यहाँको सुरक्षा स्थिति बुझ्न अमेरिकाले आफ्नो प्रतिनिधि मण्डल हाइटी पठाउने भएको छ। सो प्रतिनिधि मण्डलले हाइटीको राष्ट्रपतिका दावेदार तीनजना राजनीतिज्ञसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। राष्ट्रपतिको हत्यापछि हाइटीका अधिकारीहरूले अमेरिका र संयुक्त राष्ट्रसंघलाई आफ्ना फौज हाइटीको सुरक्षार्थ पठाउन माग गरेका थिए। यसैबीच राष्ट्रपतिको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले एकजना चिकित्सकलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छन्। ती चिकित्सक राष्ट्रपतिको हत्याका मुख्य योजनाकार रहेका पनि प्रहरीले प्रमाणहरू फेला पारेको बताइएको छ। भारतको उत्तरी शहर जयपुरमा चट्याङ लागेर 11 जनाको ज्यान गएको छ। 12 शताब्दीमा निर्मित पर्यटकीय स्थल आमेर फोर्ट अवलोकनमा गएका पर्यटकहरू पानी परिरहेको बेलामा सेल्फी खिचिरहेको अवस्थामा त्यहाँ चट्याङ पर्दा अन्य धेरै घाइते भएका अधिकारीहरूले बताएका छन्। हिजो जयपुर राज्यको राजस्थानमा मात्रै चट्याङ लाग्दा 9 जनाले ज्यान गुमाएका थिए। अब खेल समाचार। युरोकप फुटबल 2020 को उपाधि इटालीले जितेको छ। गैराती लण्डनको बेबली स्टेडियममा भएको प्रतिस्पर्धामा इटाली र इंग्ल्याण्ड दुवैले खेलको अन्तिम समयसम्म 1-1 गोलकै बराबरीमा रहेपछि पेनाल्टी सुट आउट मार्फत इटालीले इंग्ल्याण्डलाई 2-3 गोल अन्तरले पराजित गरेको थियो। यो सँगै फुटबलको मुख्य उपाधि जित्ने इंग्ल्याण्डको 55 वर्ष लामो पर्खाईको लक्ष्य असफल भएको छ। इटालीले भने 53 वर्षपछि युरोकप फुटबलको उपाधि दोस्रो पटक जितेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। आगामी साउन 3 गते प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्च अदालतको परमादेश जारी। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई 2 दिनभित्र प्रधानमन्त्री बनाउन आदेश। अमेरिका सरकारबाट उपहार स्वरूप प्राप्त कोविड विरूद्धको खोप हस्तान्तरण। अमेरिकासँगको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। चीनले पनि नेपाललाई आगामी दिनमा थप खोप प्रदान गर्ने राजदूत हाउ यान्चीको प्रतिबद्धता। र हाइटीका राष्ट्रपतिको हत्यापछि सुरक्षा स्थिति बुझ्न अमेरिकाले आफ्नो प्रतिनिधिमण्डल हाइटी पठाउने। यो सँगै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।